الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد قال الله تبارك وتعالى اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وانكحوا الايام منكم والصالحين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم بہت ہی احترام کے قابل عزت اور اکرام کے لائق بزرگوں، عزیز دوستو، نوجوانوں اور جوانوں سے متعلق بیانات کا سلسلہ چل رہا ہے، اس لیے کہ امت کی طاقت، امت کی عزت اور امت کا مستقبل جوانوں سے ہے، اور جوانی کی عمر زندگی کا بہت قیمتی سرمایہ ہے۔ ضرورت اس بات کی ہے کہ خود نوجوان اور جوان اپنی زندگی پہ توجہ دیں، اور پھر بزرگ حضرات بھی جو جوانی کی عمر سے گزر چکے، ان کے لیے بھی یہ سب مضامین مفید ہیں، اور ان کی ذمہ داری بھی کہیں نہ کہیں جا کے ان سب مضامین سے جڑ جاتی ہے۔ اس لیے بات سب کے لیے ہے، سب کی ضرورت کی ہے، پوری امت کو اپنے جوانوں کی فکر کرنی چاہیے، کیسے ان کی زندگی مفید سے مفید بنے، ان کے خیالات پختہ ہوں، ان کی صفات پاکیزہ ہوں، ان کی سوچ، ان کے جذبات امت کے لیے مفید ہوں، اس کے لیے کوششیں کرنا، جس جس ذریعے سے یہ چیز حاصل ہو سکتی ہے اس کو حاصل کرنے کی کوشش کرنا، یہ ہم سب کی ذمہ داری ہے۔ آج کا جو موضوع ہے وہ ہے جوانی کی شادی، جوانی میں وقت پر شادی کی اہمیت۔ اس وقت سوسائٹی میں تو بہت ساری برائیاں پھیلی ہوئی ہیں، اس کی بیسک جو سبب ہے، اس کا ریزن ہے، وہ ہے نوجوان نسل میں جذباتیت بہت آ جاتی ہے اور جنسی رجحان بہت زیادہ ہے، سیکس کی طرف اور جنسی خیالات، جنسی باتوں کی طرف بہت زیادہ رجحان ہے اس زمانے میں، اور وہ اس زمانے کی خصوصیت ہے۔ اللہ کے نبی بھی فرما کے گئے ہیں اس زمانے کی خصوصیات میں، نمایاں خصوصیت حضور نے یہ بتائی کہ بے حیائی بہت عام ہو جائے گی، جنسی ہیجان بہت ہو جائے گا۔ تو اس زمانے کا ایک خاص فتنہ ہے جو شیطان نے انسانوں کو مبتلا کیا ہوا ہے۔ جب سے پوری دنیا میں یورپ کی تہذیب پھیلی گزشتہ 200-300 سال کے اندر، اس وقت سے یہ بہت بڑا فتنہ بن گیا، بے حیائی، جنسی جذبات ہر وقت دل و دماغ پر، عورتوں کے اوپر مرد سوار، مردوں کے دماغ پہ عورت سوار، یہ اس تہذیب کا خاص رنگ ہے پوری دنیا میں جو اس وقت چل رہی ہے۔ انسان کی دو چیزیں ایسی ہیں جو انسان کی سب سے بڑی ضرورت بھی ہے، لیکن سب سے بڑی تباہی بھی اسی سے ہوتی ہے، اخلاق کی کردار۔ ایک ہے پیٹ اور دوسرے ہے شرمگاہ، فرش۔ پیٹ سے ہی جو ہے بدن چلتا ہے، آدمی کھاتا رہے تو ہی زندگی رہے گی، زندگی کی تازگی رہے گی، لیکن اسی پیٹ کی وجہ سے حلال حرام کا لحاظ کرے بغیر آدمی برائیوں میں پھنستا ہے، رشوت میں پھنستا ہے، دھوکے میں پھنستا ہے، ظلم میں پھنستا ہے، پیٹ کے چکر میں۔ اور دوسری شرمگاہ ہے، اسی شرمگاہ کی وجہ سے ہی انسانیت باقی ہے۔ اگر جنسی جذبہ نہیں ہوتا انسان کے اندر تو یہ نسل ہی نہیں چلتی، یہ دنیا ہی آباد نہیں ہوتی، تو سب کا سب ختم ہو جاتا. اس لیے جنسی جذبہ بہت اہم چیز ہے، انسان کی بقا اس پہ ہے، تو اہمیت تو اس کی ایسی ہے. لیکن اسی میں شیطان گھماتا ہے، شیطان اسی میں گمراہی لاتا ہے، اسی میں بے اعتدالی لاتا ہے. اس لیے کہ انسان اس سے بچ تو سکتا نہیں، اب اس میں وہ گمراہ کرنا چاہتا ہے. شیطان کے گمراہ کرنے کے یہی سب سے بڑے دو راستے ہیں. اس لیے آدمی کو پوری توجہ انہی دو چیزوں کو کنٹرول کرنے پہ دینے کی ضرورت ہے. چنانچہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو دو چیزوں کو کنٹرول میں رکھنے کی ضمانت دے دے، میں اس کو ہمیشہ کی جنت کی ضمانت دیتا ہوں. ہمیشہ کے لیے تم خوشیوں میں چلے جاؤ گے، راحت میں چلے جاؤ گے، اللہ تم کو ایک راجا کی طرح سے پالیں گے، تم کو جنت میں ہر قسم کا دکھ ختم ہو جائے گا. مگر دو چیزوں کو کنٹرول کرنا ہے. ایک وہ جو دو جبڑوں کے بیچ میں ہیں، منہ ہے، زبان ہے، اس میں زبان بھی آتا ہے اور پیٹ بھی ہے، جیسے کہ پیٹ کا راستہ بھی منہ ہی ہے. اور دوسرا ہے شرمگاہ، جو دو ٹانگوں کے بیچ میں ہے فرمایا. تو جو انسانیت کی ابتدا ہے، انسانی تاریخ یہ بتاتی ہے کہ انسان کو گمراہ کرنے کے لیے، اس کا مقصد اس کے ذہن سے ہٹا دینے کے لیے، اس کو بے قابو کر دینے کے لیے، شروع سے شیطان نے نمبر ایک پہ یہ سیکس کو ہی ٹارگٹ کیا. شیطان کی جو پالیسی ہے، انسان کو جنسی اعتبار سے بے چین کر دے، تو اس کے لیے وہ مرد کی جو ہے نظر کو استعمال کرتا ہے، سٹارٹ جو کرتا ہے، نظروں کو عورتوں کی طرف متوجہ کرتا ہے، اس سے جو ہے آدمی کے اندر جنسی خواہش پیدا ہوتی ہے، ہیجان شروع ہوتا ہے. تو حضور نے فرمایا نظر ابلیس کے زہریلے تیروں میں سے ایک تیر ہے، فرمایا سہن مسموم، زہریلا تیر ہے شیطان کا، جو آدمی کے اندر اتر جاتا ہے تو پھر انسان گمراہی کی طرف چلتا ہے. مقصد یاد نہیں رہتا، ٹارگٹ یاد نہیں رہتا، کیا کرنا ہے، کیا بننا ہے، کچھ یاد نہیں رہتا، آدمی کی راستہ جو ہے وہ بدل جاتا ہے. تو سب سے پہلا تیر جو ہے زہریلا، وہ جو ہے سیکس کا ہی ہے، شیطان اسی کو استعمال کرتا ہے. اور عورت کے بارے میں فرمایا عورت جب بھی گھر سے نکلتی ہے تو استشرفہ شیطان، کہ آگے پیچھے اس کے شیطان چلتا ہے، اس کے اطراف جو مرد ہیں ان کو متوجہ کرتا ہے، اور اس عورت کو بھی اس طرح کی چال ڈھال سکھاتا ہے کہ لوگ متوجہ ہوں. تو شیطان جیسے ہی عورت جیسے ہی گھر سے نکلتی ہے، شیطان اس کو اپنا ذریعہ بناتا ہے، اپنا جال بناتا ہے کہ اس کے ذریعے سے انسانوں کا سکون ختم ہو، انسانوں کی پاکیزگی ختم ہو. یہ شیطان کے مستقل ہتھیار ہے. اب اس زمانے میں تو ایسا ہو گیا کہ پورے زمانے پہ ہی عورت سوار ہے، ہر چیز میں بس عورت عورت عورت. جدھر دیکھیے ایک تو فلموں کے پوسٹر لگے رہتے ہیں، پھر بہت ساری چیزیں دنیا میں بنتی جا رہی ہیں قسم قسم کی راحت کی، اب ان چیزوں کو فروخت کرنے کے لیے ایڈورٹائز ضروری ہے. تو اب ایڈورٹائز میں ہر جگہ عورت کو گھسایا جاتا ہے، حالانکہ وہ چیز کا کوئی تعلق عورت سے نہیں ہوتا. سمجھے، بجلی کا یا کرنٹ کا کوئی افیان فروخت کرنا ہے یا کوئی بٹن فروخت کرنا ہے تو اس کے بھی اشتہار میں عورت ہی آئی، حالانکہ عورت سے اس کو کوئی تعلق نہیں. ہر جگہ عورت کو استعمال کر کے انسانوں کو متوجہ کر رہے ہیں اپنے بزنس کو عام کرنے کے لیے. اور پھر جب سے موبائل آیا ہے تو بے حیائی کا سمندر، ہر ایک کے جیب میں پورے فتنے ہیں موبائل میں، اس کے بڑھاوا یہی. خیر بھی ہے اس کے، بہت سارے اچھے استعمالات ہیں اس کے، بہت سارے فائدے ہیں، لیکن اس کے فائدوں سے بہت زیادہ اس کے نقصانات ہیں. اور خاص طور پہ نوجوان نسل نقصان دہ پہلو سے زیادہ متاثر ہو رہی ہے. اس واسطے اس دور میں کیا ہے، سیل فون ہیل فون بن گیا ہے، جہنم کا ذریعہ بن گیا. जिसको देखो जब देखो फोन लेके बैठे हुए हैं, अवकाश जाये हो रहे हैं, काम चोरी की आदत पड़ रही है, बेहयाई भरी हुई उसमें। दुनिया की हर बेहयाई एक बटन दबाते ही, बटन भी दबाने की जरूरत नहीं, उंगली हिलाते ही जो है दुनिया की गंदी से गंदी चीज आपके सामने आ सकती है। जो इंसान को हैजान में लाए, जो इंसान के होश उड़ा दे, जो इंसान की सोच को गंदा कर दे, हर किस्म की दुनिया भर की बेहूदगी उसके अंदर फैली हुई, और घंटों जो है जवान लोग उसको इस्तेमाल कर रहे हैं, बैठे जहां दो बैठे चार बैठे वही चल रहा है, वो ये फोटो उसको दिखाता, वो उसको दिखाता, वो मैसेज। तो मोबाइल जब से आ गया है तो बिल्कुल बेहयाई जो है बिल्कुल जेब में आ गई, सारी दुनिया की गंदी ताकत। फिर सड़कों पे निकलिए तो हर तरफ जिंदा बेहयाई है, तो तस्वीरों की है, अब सड़कों पे जाइए तो हर तरफ बेहयाई के साथ औरतें लड़कियां चलती हुई नजर आ रही है। और मखलूत तालीम की वजह से शुरू से ही बच्चों को एकदम बचपन ही से बेहयाई की आदत पड़ जाती है। को एजुकेशन का रिवाज है, अब यूरोप में तो खास तौर पे इसका लिहाज रहता है, और यूरोप के कल्चर के पीछे चलने वालों के, कि भाई तरक्की करना है तो हया निकलना जरूरी है, बेतकल्लुफी आना जरूरी है। इस वजह से शुरू से ही यूरोप में बच्चों को इस तरह क्लासरूम में छोटे बच्चों को बिठाते हैं कि लड़की के बाद लड़का, फिर उसके बाद लड़की, फिर लड़का, फिर मिलके उनको तैराते हैं शॉर्ट जो है लिबास के अंदर। तो मकासिद में ये शामिल है कि लड़का लड़की का इम्तियाज खत्म हो जाए, झिझक खत्म हो जाए, इसलिए कि दोनों मिलके करेंगे तो तरक्की होगी, तो दोनों बिल्कुल जम हो जाए, किसी किस्म की झिझक ना रहे, इसको तरक्की का एक बुनियादी जरिया समझा जाता है। तरक्की का नाम आते ही कोई भी मुल्क तरक्की करना चाह रहा है, बस उसके साथ पहले बेहयाई को फैलाता है, उसको इस तरह से जोड़ दिया गया बेहयाई से। अब सऊदी अरब को सूझ रहा है कि तरक्की करेंगे तो सबसे पहले बेहयाई को अब वो फैलाने की कोशिश कर रहा है, गोया समझ रहे हैं कि तरक्की बेहयाई के बगैर नहीं हो सकती। तो ये मखलूत तालीम जो होती है स्कूलों की, उससे शुरू से ही हिस खत्म हो जाती है, हया क्या चीज है, निगाह की पाकीजगी क्या चीज है, दिल की पाकीजगी क्या चीज है, पाकीजगी की बरकत क्या है, पाकीजगी में क्या सुकून है, पाकीजगी में क्या नूरानियत है, रूहानी ताकत है, उसका तो एहसास ही नहीं कर सकता आज का आदमी। बिल्कुल बचपन से ही जो है वो बेहयाई घुस गई मखलूत तालीम की वजह से। फिर हाल ये हो गया है, कितने हमसे जो मुंसलिक नौजवान हैं वो आके बहुत परेशान होकर बोलते हैं कि हम तो बचना चाह रहे हैं मगर खुद लड़कियों के मैसेज आ रहे हैं, वो मालूम नहीं कहां कहां से वो हमारा नंबर लेके लड़कियां मैसेज कर रही, तो ऐसा बेहयाई का माहौल है। और पहले जो रुकावटें होती थी, मां बाप का डर, इस घर की चार दीवारें, बहुत सारी चीजें वो बेहयाई से रोकती थी, मर्द और औरत के गलत ताल्लुक से रोकती थी रुकावटें। लेकिन जब से सेलफोन आ गया है, अब वो जो है बिस्तर के अंदर लेट के वो जिससे चाहे बात करेगी, घर वाले समझ रहे हैं कि लेटी हुई है, और लड़की जो है कहां कहां से ताल्लुक बना रही है, लड़के कहां कहां से ताल्लुक बना रहे हैं, तो पूरे पर्दे खत्म हो गए, पूरी दीवारें खत्म हो गई, पूरी हुदूद खत्म हो गए, जिससे जब चाहो जैसी चाहे प्लानिंग करो, जहां चाहे पहुंचो। अब तालीम के नाम पे बच्चे बच्चियां घर से निकलते हैं, मां बाप ये समझ रहे हैं कि घर जा रहे हैं, और पार्कों में जाके देखिए तो वहां जोड़े बन के राजो न्यास चल रहा। जरूरत ऐसी भाई कि फोन होना जरूरी है, फोन भी दिला रहे हैं बच्चियों को, भाई वहां से जाके फोन करना है, राब्ता रखना है, ऑटो का इंतजाम करना है, तो फोन भी दिलाना जरूरी हो गया है। लेकिन उस फोन की वजह से पूरे हुदूद खत्म हो गया। तो बहरहाल इन सब वजूहात से जिंसी जज्बा भड़का हुआ रहता है लड़कों का लड़कियों का इस जमाने में। पिछले जमाने में जो मासूमियत थी, जो भोलापन था, आज उसका तसव्वुर नहीं है। बाद वक्त आदमी जवान हो जाता था, पहले उसको मालूम नहीं होता था ये सब चीजें, इतना भोलापन रहता था। लेकिन अब जो है छोटे से छोटे बच्चे को सब कुछ मालूम, तो हैजान बहुत है जिंसी तबीयतों में, हर तरफ से माहौल इंसान को गर्म कर रहा है। तो इसका जो फितरी नेचुरल जो जरिया अल्लाह ने रखा है जिनसी हैजान पर काबू पाने का बेहतरीन जो नुस्खा है वो शादी करना है। इसलिए कि भाई भूख लग रही है तो उसका इलाज खाना ही है। अब खाना आप नहीं खिला रहे हैं, भूखे आदमी को हजार नसीहतें कर रहे हैं तो भूख थोड़ी मिटेगी। और जो भूख मुख्तलिफ जो है चूरन खाने की वजह से, मुख्तलिफ चीजें खाने की वजह से जब तेज भूख लगी हुई है और आप खाना नहीं दे रहे हैं तो मसला कैसे हल होगा? हर तरफ से भूख लगाई जा रही है और वक्त पे खाना नहीं देने का सिस्टम आम हो गया है, शादी वक्त पे नहीं करने का सिस्टम आम हो गया। तो बेहतरीन जरिया वक्त पर शादी करना है, लेकिन रिवाज ऐसे हैं कि फिर शादी करना हो तो ऐसी ऐसी कमाई, ऐसे ऐसे इंतजाम और इतनी लंबी चौड़ी शादी और उससे पहले इतने तकल्लुफात। और फैशन की जिंदगी ऐसी हो गई है कि इस जमाने में शादी कौन करता है? भाई शादी तो बहुत बड़ी चीज है, लंबी आगे की चीज है, जिना आसान हो गया। इसलिए कि फोन आसान से कहीं भी बुला लो, किसको भी बुला लो, हम अंदाजा नहीं लगा सकते कौन कौन आदमी जिना में मुब्तला है। हमारा इस्लाही लेन से ताल्लुक रहने से लोग आके मिलते हैं, अपनी तन्हाई की बातें बोलते हैं, ऐसे ऐसे जवान जो देखने में फरिश्ता नजर आते हैं। और जो है जो दीनी माहौल, माँ बाप का माहौल, उनका माहौल दीन का है, दीन की खिदमत का है, अल्लाह से डरने वाले, लेकिन जिना में मुब्तला है, आके तनाई में रोके बोलते हैं क्या करें, आदत पड़ गई है। आसान हो गया जिना, किसी को कुछ पता नहीं चलता, जिना चलता रहता। तो इस्लाम एक ऐसा दीन है जो बताता है कि जिंदगी का मकसद ही, इंसान को पैदा करने का मकसद ही है ऐसी बेहतरीन सिफात क्वालिटीज अपने अंदर पैदा करना कि हमेशा के लिए अल्लाह के साथ जन्नत में रह सके। इंसान को दुनिया में भेजा ही इसलिए कि तुम ऐसी सिफात पैदा करके आओ, फिर हम तुमको जन्नत में अपने साथ रखने का इरादा रखते हैं। अल्लाह की सिफात पैदा करो अपने अंदर, अल्लाह की सिफात जमाल का अक्स पैदा करो। तो मकसूद ही जिंदगी का है बेहतरीन सिफात पैदा करना, और वो बेहतरीन सिफात जो है वो सुकून कल्ब से बनती हैं, गंदे दिल से नहीं बनती। तमाम अच्छी सिफात पैदा करने की जो बुनियाद है वो तवज्जुह इलल्लाह है। हर वक्त जो अल्लाह की तरफ मुतवज्जो रहेगा उसके अंदर खुद ब खुद अच्छी सिफात अंदर हैं नेचर में, वो डेवलप होती चली जाएंगी, खुद ब खुद अच्छी सिफात निकलती चली जाएंगी जब बंदे की तवज्जो अल्लाह की तरफ रहे। तो सारे दीन का, सारे अहकाम का मकसूद यह है कि आदमी दुनिया के सब काम करते हुए अंदर से अल्लाह की तरफ मुतवज्जे रहे, हर वक्त अल्लाह की अजमत याद रहे, अल्लाह का ध्यान रहे, अल्लाह मुझे देख रहे हैं याद रहे, अल्लाह के पास जाना है याद रहे, अल्लाह के साथ रहना है याद रहे। ये तवज्जो इल्लाह, ये बुनियाद है नेकी पैदा होने की, सिफात पैदा होने की। और जहां अल्लाह की तरफ से तवज्जो हटी, इधर उधर फंसी, तो फौरन शैतान हमलावर होके बुराइयों के ख्यालात डालता है, बुराइयों को डेवलप करता है। तो ये जो अल्लाह की तरफ तवज्जो बनाना मकसूद है सारी इंसानी तामीर के लिए, सारी मोमिन की जिंदगी का पूरा जो प्रोडक्टिविटी है इसी पे मुनहसिर है, तवज्जो इलल्लाह। तो ये तवज्जो इलल्लाह जो बनती है वो दिल पाक रहने से बनती है। हद से बड़ी हुई बेकार की ख्वाहिशात, गंदे ख्यालात, बेहयाई, अंदर पूरा गंदगी भरी हुई है, वो तवज्जो इलल्लाह कैसे हो गया? इस वजह से ख्यालात का पाक रहना इस्लाम में बहुत बुनियादी सिफात में से है। इफ्फत, पाक दामनी, हया, कई जगह पे कुरान में जहां मोमिन की पूरी सिफात को मुख्तसर करके अल्लाह ताला ने सिर्फ चार पांच सिफात में महदूद कर दिया कि ये बेसिक सिफात है, जैसे कद अफलहल मोमिनून, सूरह मोमिनून के शुरू में है और जगहों पर भी है। तो बुनियादी सिफात में से है वल्लदीना हुम लिफुरूजिहिम हाफिजून, कि ईमान वाले वो हैं जो अपनी शर्मगाहों की हिफाजत करते हैं। सेक्स डिसिप्लिन मोमिन की खास सिफत है। हया, पाकीजा ख्याली मोमिन की खास सिफत है, उसी से मोमिनाना सिफात बनती। तो इस्लाम में इसकी बहुत अहमियत है। अब यूरोप वाले क्या जाने, दुनिया वाले क्या जाने, ये तरक्की को मेन समझ रहे हैं लोग। किसी तरह से दुनिया में पैसा खूब पैदा हो, पैदावार खूब हो, मकानात बहुत बने, सामान बहुत बने, इसलिए मर्द औरत सब मिलकर सब भूल के बस कमाओ, ये आज की दुनिया समझती है। फिर डेवलपमेंट होगा इस, अरे चीजों के सामान के डेवलपमेंट से क्या फायदा, जिस मकसद के लिए इंसान आया है वो सिफात डेवलप नहीं हो रही, अल्लाह के पास रहने के काबिल नहीं बन रहा है, जहन्नम में जाने के काबिल बन रहा है, चीजें लेके क्या करेंगे, शीश महल लेके क्या करेंगे जब आप जहन्नमी बन रहे हैं। पहले आप जन्नती बनने का, एक बेहतरीन इंसान बनने का इंतजाम करो, उसके साथ जितनी जिंदगी से लज्जतें उठा सकते हैं उठाओ। लेकिन बेहयाई जहां आएगी तो आपके बनने का सिलसिला ही रुक जाएगा, तवज्जो इल्लाह आपकी कट जाएगी, आपके अंदर एक हैजान आ जाएगा, आपका रुख ही बदल जाएगा। यह पाकीजगी जो पैदा होती है इसका बहुत बड़ा जरिया है अल्लाह की तरफ से शादी। इसलिए हदीस शरीफ में फरमाया, मन इस्तता मिनकुम अल्बा फलयतज़व्वज फइन्नहु अग़ज़्ज़ु लिल्बसर व अहसनु लिल्फर्ज, कि तुम में से जिसके पास भी इस्तेआत है, खानादारी की इस्तेआत है, थोड़ा बहुत खर्चा जो घर का है संभाल सकता है, वो फौरन शादी कर ले। इसलिए कि शादी निगाहों को झुकाती, जब आदमी का पेट भर गया है तो वो क्यों हर तरफ नजर डालेगा, वो भूखा है तो जरूर डालेगा। तो तुम पेट भरने का इंतजाम करो, शादी करो, इसलिए कि ये निगाहों को खूब झुकाता है निकाह करना, और शर्मगाह को महफूज करता है। आदमी की शर्म और हया जो है वो महफूज होती है, डेवलप होती है बल्कि। तो इस्लाम में जो निकाह रखा गया है उसका सबसे बड़ा मकसद यही परहेजगारी की जिंदगी गुजारना, गुनाहों से बेहयाई से बच के तकवे की जिंदगी, तकवे का आदमी को एक किला मिल जाए, तकवे का एक माहौल मिल जाए, उसके लिए शादी है। पर मैं मुहसिनीन गैर मुसाफहीन, इस्लाम में जो औरतों से ताल्लुक है वो ख्वाहिश पूरा करने का नहीं, मुहसिनीन अपने आप की हिफाजत, गंदगी से हिफाजत, बुरे ख्यालात से हिफाजत, बुरी हरकतों से हिफाजत, एहसान किले में आ जाना, हिस्मन किले को कहते हैं। शादी किला है, पाकीजगी का किला है, पाकीजगी में आने की नीयत से निकाह करो और औरत से ताल्लुक रखो। सिर्फ जानवर की तरह से ख्वाहिशात पूरी करना सफा वो नहीं मकसद। और दूसरा मकसद शादी का ये है कि इंसानियत की खिदमत हो, औलाद सालेह पैदा हो और आदमी जिम्मेदारी से औलाद की परवरिश करे। अगर औलाद ही नहीं होगी तो फिर इंसानियत ही खत्म हो जाएगी। इंसानियत की खिदमत, और आपके घर से नेक बच्चे पैदा होंगे तो वो इस्लाम की खिदमत है, अल्लाह के दीन की खिदमत है। तो वब्तगू मा कतबल्लाहु लकुम, जो भी औलाद अल्लाह ने आपके लिए लिखी हुई है तुम इस निकाह के जरिए से उसको पसंद करो, उसको हासिल करो। तो औलाद के लिए निकाह किया जाता है, पाकीजगी के लिए निकाह किया जाता है, सिर्फ मजे उड़ाने के लिए नहीं किया जाता। तो ये जो बहुत सारी हिकमतें हैं निकाह के अंदर, बहुत गैर मामूली फवायद। इसलिए फरमाया, मन का नमूसिरन लियन की हा सुमलम यन के फलेसम इन्नी, तरगीब की रिवायत, कि जिसको इस बात पे कुदरत है कि वो निकाह कर सकता है, ऐसा फकीर नहीं है, ऐसा बेबस नहीं है, कर सकता है निकाह, फिर वो निकाह ना करे तो मुझसे उसका कोई ताल्लुक नहीं है। हुजूर फरमाया फलेसम इन्नी, ये बहुत वईद के अल्फाज होते हैं, गोया इस मुसलमान नहीं है का मफहूम निकलता है इससे, इससे गुस्सा निकलता है कि शादी करने का मौका है फिर शादी नहीं कर रहे हो, तो मुझसे कोई ताल्लुक नहीं है। और हजरत अनस रज़ियल्लाहु अन्हु से रिवायत है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब बंदा निकाह कर लेता है तो अपना आधा दीन कामिल कर लेता है, आधा दीन उसका कंप्लीट हो जाता है फरमाया, फिर बाकी आधा में अल्लाह से डरता रहे। यानी आजमाइश की दो जगह हैं, एक तो शर्मगा, दूसरा पेट। तो तुमने शादी कर ली तो अब शर्मगा तो तुम्हारी महफूज हो गई, अब एक पेट भरने का मसला है, उसमें जरा अल्लाह से डरो, फिर हराम हलाल का ख्याल करो। आधा दिन तुम्हारा महफूज हो गया शादी करने की वजह से। और इंसान नेक बनने के लिए उसको सुकून कल्ब बहुत जरूरी है, और जब तक ये जिंसी जज्बे को तस्कीन नहीं होती इंसान बेचैन बेचैन रहता है। वो पुख्ता ख्यालात, तरक्की की सही फिक्र, इंसानियत की खिदमत की बात, आखिरत की फिक्र, वो कोई चीज भी जम नहीं सकती जब तक के तबीयत में एक ठहराव ना हो, सुकून ना हो। वो ठहराव और सुकून जो है निकाह से ही हासिल हो सकता है। अल्लाह ने फरमाया कि हमने ये औरत और मर्द इसीलिए बना है ताकि औरतों के जरिए से तुम्हारी जिंदगी में सुकून आए, और सुकून पैदा करने के लिए है हमने औरत और मर्द के अंदर एक तो जिंसी कशिश रखी है, दोनों को एक दूसरे को जिंसी सुकून मिलता है एक दूसरे से। दूसरे खास किस्म का लगाव औरत और मर्द में, मियां बीवी में अल्लाह ने रखा है, वो लगाव से जिंदगी में सुकून आता है। जिंसी कशिश के अलावा एक अलग से और एक लगाव भी है, दिली लगाव पाकीजा, इससे जिंदगी में सुकून आता है। तो जब तक शादी नहीं होती उस वक्त तक आदमी बेसुकून होता है, ऊंचे मकासिद उस पर ठहराव उसको नसीब नहीं होता। इसलिए जितना जल्दी हो सके शादी हो जानी चाहिए, सेहत के लिए बहुत मुफीद है, और तबीयत इत्मीनान नसीब होता है, राहत मिलती है, और अपने पैसों को सही खर्च करने का जज्बा पैदा होता है। जब तक बीवी नहीं है तो बच्चे को कोई जिम्मेदारी महसूस नहीं होती, ये शौक पे इधर उधर पैसे पैसे जाये कर रहे हैं, वक्त जाये कर रहे हैं। लेकिन जब शादी हो जाती है, औलाद होती है, तो आदमी फिर अपनी सलाहियतों को, अपने पैसे को, हर चीज को बचा के इस्तेमाल करता है, किफायत आती है, जिम्मेदारी आती है उसके अंदर, और दोनों जहां की तरक्की का जरिया है। दुनिया में भी शादी से तरक्की होती है और दीन में भी तरक्की होती है। अच्छा, मौजूदा जमाना का जो ख्याल है जदीद लोगों का, शादी रुकावट है समझते हैं, जितनी तरक्की करना है कर लो, बाद में शादी करो चाहे 40 साल उम्र हो जाए, वक्त पर शादी कर लेंगे तो तरक्की नहीं होगी, ये दिमागों में कीड़ा बसा हुआ है। अब वक्त नहीं है कि बिल्कुल हिंदी की चिंदी खोल के सब समझाया जाए कि वो ख्यालात गलत क्यों हैं, बिल्कुल अकली अंदाज में समझाया जा सकता है, लेकिन वक्त चाहिए उसके लिए। बल्कि शादी से तरक्की का जज्बा बढ़ता है आदमी का, कमाने का जज्बा अंदर से उभरता है, सलाहियत उभरती है शादी से। एक साहबी ने आके कहा, हुजूर मुफलिसी से परेशान हूं, गरीबी से, पैसा नहीं है, नादार। हुजूर ने फरमाया शादी करो, उन्होंने शादी की, फिर थोड़े दिन के बाद आए, हुजूर वो मुफलिसी दूर नहीं हो रही मेरी, फरमाया और एक शादी करो। उसके बाद भी फिर आए अल्लाह के नबी, अभी भी गरीबी, फरमाया और एक शादी करो। तीसरी शादी के बाद फिर वो एक्शन में आ गए, फिर घर उनका तरक्की कर रहा था। तो ये अरब के माशरे के हिसाब से है, यहां मैं मशवरा नहीं दूंगा कि आप शादी पे शादी करते जाओ, इसलिए कि यहां एक से दूसरी शादी होते ही यहां घर में एक अजाब शुरू हो जाता है, एक ऐसी जंग शुरू हो जाती है जिससे मकसद शादी का सुकून था, उल्टा सुकून चला जाता है, यहां की नफ्सियात ऐसी बनी हुई। इसलिए यहां हजार बार सोचना चाहिए शादी दूसरी करने से पहले, बहुत मुफीद है, बहुत कुछ उसके फवायद है, मगर अपनी भी कैपेसिटी देखना पड़ता है, संभालने की कितनी ताकत है। बहरहाल अरब के माहौल में औरतें आके लड़ती नहीं थी, कितनी भी बीवियां हो सोच मिलजुल के रहती थी। तो हुजूर ने तीसरी शादी करने के लिए कहा, अब उनकी तबीयत में इतनी सुस्ती थी या एक इतना वो ठंडे आदमी थे कि तीसरी शादी में जाके एक्शन में आए, उनके अंदर की सलाहियतें जो जगी कमाने की, वो तीसरी शादी के बाद खुशहाली आई। तो शादी की वजह से तो आदमी के अंदर एक जबरदस्त जिम्मेदारी का एहसास, जिंदगी को जीतने का जज्बा, और कमाने की एक जबरदस्त सलाहियत पैदा होती है आदमी के अंदर। बहरहाल बड़ी अहमियत है। इब्ने अबी नुजह रजी अल्लाह अन्हु से रिवायत है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा फरमाया, मिस्कीन है वो, मिस्कीन है, बोले मोहताज है, बेचारा है, बेचारा है, मिस्कीन है, मोहताज है, कई मरतबा फरमाया। कौन मिस्कीन है? फरमाया जिसकी बीवी ना हो। इसमें वो आदमी भी है जिसकी शादी नहीं हुई, वो आदमी भी है जिसकी शादी हुई थी मगर बीवी अब रही, इंतकाल हो गया, कुछ हो गया। जो भी बगैर बीवी का है वो बेचारा मिस्कीन है फरमाया। अब इतना बूढ़ा हो गया कि चल फिर नहीं सकता तो वो मिस्कीन नहीं, बाकी जिसके अंदर भी थोड़ी बहुत जान है और बीवी नहीं है तो गया हो, वो मिस्कीन है, वो बदनसीब है, वो मोहताज है, कई मरतबा फरमाया। लोगों ने कहा कि हुजूर अगर ऐसे मर्द के पास खूब पैसा है, बैंक बैलेंस है, नौकर रख सकता है, खादिमा रख सकता है, पर मैं नहीं, चाहे जितनी दौलत हो बीवी नहीं है तो वो मिस्कीन है, मोहताज। बीवी जो सुकून दे सकते हैं, बीवी जो जिंदगी को कंप्लीट कर सकती है, वो कई नौकरानियां बेटे भव कोई भी नहीं कर सकते। तो जिसके घर में बीवी नहीं है मिस्कीन, और वह औरत मिस्कीन है जिसके पास शोहर नहीं है, चाहे कितनी दौलत है, चाहे कितने नौकर हों, जो चीज शोहर दे सकता है, जो सुकून, वो कभी नहीं दे सकते। کوئی نہیں دے سکتا دوسرا. اور ایک صحابی ہے عکاف رضی اللہ، ان سے حضور نے پوچھا کیا تمہاری بیوی ہے؟ انہوں نے کہا کہ نہیں ہے. فرمایا اچھا مال ہے تمہارے پاس، وسعت ہے، ایسا کہ نہیں کہ بالکل غریب ہو محتاج ہو، نہیں. فرمایا ہے مال ہے میرے پاس. تو ان کو حضور نے کیا فرمایا، تو اس حالت میں تم شیطان کے بھائیوں میں سے ایک بھائی ہو. ایسی حالت میں تم شیطان کے بھائی ہو. فرمایا اگر تم نصارہ میں پیدا ہوتے تو وہاں تو تم راہب بن سکتے تھے، لیکن ہمارے اسلام میں تو تم شیطان کے بھائی ہو. فرمایا شادی کرنے کی کوئی ہے صلاحیت ہے تمہارے پاس؟ شادی نہیں کر رہے ہو تو شیطان کے بھائی ہو. فرمایا اب یہاں ایسا مزاج ہے کہ بیچارہ اگر کسی گھر میں جو ہے بیوی ذرا پہلے گزر گئی، آدمی اچھا کھٹا ہے، پوری ضروریات پوری کر سکتا ہے، بیٹے شادی نہیں کرنے دیتے، بیٹیاں شادی نہیں کرتے، سمجھتے کہ ہم بدنام ہو جائیں گے، ہم ذلیل ہو جائیں گے، بابا شادی کر لیں گے. ظلم ہے یہ، ایسے پوروں کو اللہ تعالیٰ سزا دیں گے. نہیں ابو ہم خدمت کرتے ہیں، ہماری اول ہم کرتے ہیں، ہماری بیویاں کرتے ہیں. تم کیا کرتے، تمہاری بیوی کیا کرتے؟ کوئی نہیں کر سکتا. جو کام بیوی کر سکتی ہے وہ کوئی نہیں کر سکتا. اس وجہ سے جو چلتے پھرتے اچھے خاصے ہیں ان کی شادی نہیں کرنا، رکاوٹ بننا بہت بڑا گناہ کی بات ہے. یہ بہت سارے لوگ اس کو عزت کا مسئلہ بنا رہے ہیں. اب یہ جو شادی کرنا ہے، جلدی شادی کرنے کا حکم ہے. جتنے پاپی بننا تھا بن گئے، جتنا دل کالا ہونا تھا ہو گیا، جتنی نگاہ بھٹکنا تھا بھٹک گئی، جہنمی ہو گئے، اس کے بعد شادی کرے تو فائدہ کیا ہے؟ عادتیں تو بگڑ گئی آپ کی، سوچ گندی ہو گئی، نگاہیں بھٹکنے والی ہو گئی، جتنے پاپی ہونا تھا ہو گئے آپ، اب بعد میں شادی کر کے فائدہ کیا؟ اسلام میں تو شادی دل کی پاکی کے لیے کی جاتی ہے، جہنم سے ڈر کے کی جاتی ہے. وہ تو سب صفات آ گئی آپ کے اندر. عن علی، حضرت علی سے، عن النبی صلی اللہ علیہ وسلم قال، اللہ کے نبی نے فرمایا، ثلاث لا تؤخرها، تین چیزیں ایسی ہے اس میں بالکل تاخیر مت کرو. الصلاۃ اذا اتت، نماز میں تاخیر مت کرو جب وقت آ گیا. والجنازۃ اذا حضرت، جب جنازہ آ گیا تو نماز پڑھنے میں دیری مت کرو. والایم اذا وجدت لها کفوا، اور جس کا نکاح نہیں ہوا ہے اس کا اگر برابر کا رشتہ جڑ گیا ہے، مل رہا ہے، تو اس میں بالکل دیر مت کرو. ترمذی شریف کی روایت ہے. تو فتاوا میں لکھا ہوا ہے کہ حضور نماز سے جوڑ کے بول رہے، جس طرح نماز کا وقت آنے کے بعد جلدی پڑھنا ضروری ہے. آخری منافق کی طرح وقت ختم ہو رہا ہے جب جا کے پڑھ رہے ہیں. فرمایا منافق، فرمایا جو وقت دیری کر کے پڑھ رہا اثر ہو رہا ہے. تو جس طرح نماز میں جلدی کا حکم ہے، حضور نکاح میں جلدی کا، بالغ ہونے کے بعد اب جتنا جلدی ہو سکے نکاح، تو نماز سے جوڑ کے فرما رہے ہیں اللہ کے نبی. کس عمر میں ہونا چاہیے؟ فقہا نے مختلف بحثیں کی ہے. وابتلوا الیتاما حتی اذا بلغوا النکاح، یتیموں کی بحث چل رہی تھی، جب قرآن فرمایا تمہارے پاس جو یتیم ہیں جب وہ نکاح کی عمر کو پہنچ جائیں، بالغ ہو جائیں، تو تم چیک کرو، تھوڑی اگر سمجھداری ہے بس کر دو ان کا نکاح. تو آیت بتا رہی ہے کہ شادی کا پسندیدہ زمانہ کیا ہے؟ اگر بچہ بالغ ہو گیا، بچی بالغ ہو گئی اور عقل ٹھیک ہے، ابھی سمجھداری ہے، گھرداری کو سمجھ سکتا ہے، تو اب اس کا نکاح کر دیا جائے. اس سے پہلے کرنا گویا مناسب نہیں. بعض لوگ ایک دم پہلے بچپن میں ہی کر دیتے تھے، وہ بھی غلط ہے. غلط کا مطلب نامناسب ہے، جائز تو ہے لیکن جو ہے وہ بھی نامناسب ہے. حضرت فاطمہ کی جب شادی ہوئی تو 15.5 سال عمر تھی، 16 سال چل رہا تھا، اور حضرت علی کی 21 سال عمر تھی. تو بہت تھوڑی عمر میں، چھوٹی عمر میں کرنے کے بھی بہت نقصانات ہیں. بہتر یہ ہے کہ لڑکا کچھ کمانے کے قابل ہو جائے اور لڑکی گھرداری، گھر چلانے کے قابل ہو جائے، تب جو ہے اس کا نکاح کیا جائے. اب کمانے کی جو بات ہے، ایک لڑکی کو کھلانے کے لیے کتنا پیسہ لگے گا؟ اگر آپ خامخواہ ایک مصنوعی معیار لے کے نہیں بیٹھے ہوئے ہیں، ایک لڑکی کو، ایک فرد کو پالنے کے لیے کتنا پیسہ لگے گا؟ اور کوئی بھی نوجوان ہے، اس کی جو اسٹارٹنگ ہوگی چھوٹی کمائی سے ہوگی، ایک دم پہلے دن ہی بڑی کمائی تھوڑی ہوگی. اتنی کمائی کر سکے کہ وہ ایک لڑکی کو کا خرچ برداشت کر سکے، اب وہ اہل ہو گیا. یہ نہیں کہ باپ کے معیار کی کمائی، باپ کے خاندان کے معیار کی کمائی یہ لے کے بیٹھیں گے تو اب شادی لیٹ ہونی شروع ہو جائے. آہستہ آہستہ ترقی کرے گا بھائی، روز اول کیسے ترقی کرے گا؟ مگر روز اول سے اس کو پاکیزگی کی ضرورت ہے، جہنم سے بچنے کی ضرورت ہے. تو جیسا ہی اتنی کمائی ہو جائے کہ وہ ایک لڑکی کو سنبھال سکے، اس کی شادی کر دینا چاہیے. اور ماں باپ کے پاس بھی تو پہلے سے سیٹ اپ بنا ہوا ہے. اور مہنگی معیاری شادی کے پیسے جمع کرنے میں دیر ہو جاتی، ذہن میں بیٹھا ہوا ہے کہ پورے خاندان والوں کو بلانا ضروری ہے، جہاں جہاں جتنے لوگوں کے پاس کھائے ہیں ان سب کو بلانا ہے، اور جس اسٹینڈرڈ کا کھائے ہیں اتنے اسٹینڈرڈ کا کھلانا ہے. اب یہ تو اتنا خطرناک اسٹینڈرڈ ہے تو یہ تو لاکھوں کی بات ہو گئی. اب اتنا کہاں سے کمائے گا؟ ہر نوجوان کہاں سے کمائے گا بیچارہ؟ کچھ کما لیتے ہوں گے. ہر نوجوان اتنا معیار اگر رکھیں گے تو شادی کیسے وقت پہ ہوگی؟ تو ضرورت اس بات کی ہے کہ بات کو سمجھیں. اور یہ روز اول سے جو غلط معیار ہے نا، پورے جہیز کے ساتھ جو شادی ہوتی، شادی ہوتی ہے اس کے گھر میں فریج بھی رہے، اعلیٰ فرنیچر بھی رہے سب. ابھی وہ بیچارہ کما کے خود سے وہ سب چیزیں فراہم کرنے کے قابل نہیں ہوا ہے، ابھی نئی نئی اس کی کمائی ہے. اور آپ اس کے بالکل جمع ہوا جیسا گھر ہوتا ہے، اس اسٹینڈرڈ کی لائف اس کی روزے اول سے شروع کر دے رہے، بچے کے پاس سے لے رہے، کہیں سے لا رہے. آپ اس کو ضروری سمجھ رہے کہ ایک گھردار کی زندگی بچے کو شروع کرنا ہے تو اتنا فرنیچر ہونا ضروری ہے، فریج بھی ہونا ضروری ہے، یہ بھی ہونا بھی ضروری ہے. جب اتنی بڑی اسٹارٹنگ ہوگی زندگی کی تو شادی لیٹ ہو جائے گی. تو ایک پہلے سے گھر میں برتن نہیں ہے کیا؟ والد کے گھر میں، والدین کے گھر میں پہلے سے برتن نہیں ہے، نہیں بستر نہیں ہے، نہیں کپڑے نہیں ہیں، کیا نہیں ہے؟ جنگل میں جی رہے کیا؟ اب ایک لڑکی کا اضافہ کرنا ہے، اس میں چند کپڑے خرید سکتے ہیں آپ، ایک بستر خرید سکتے ہیں آسانی سے. لیکن یہ دماغوں میں جو ہندوانہ رواج میں رہ کے بن گیا ہے نا، ہندوازم میں یہ تھا کہ جس دن بچی کی شادی ہو جاتی ہے اس دن ماں باپ سے اس کا رشتہ ختم ہو جاتا ہے قانونی. کنیا دان ہے، وہ بیٹی کو وہ دے دیتا ہے ہمیشہ کے واسطے، تو اس کا حصہ بھی دے دیتا ہے وہ جائیداد کے اندر جو بھی اس کا حصہ ہے. تو وہ ہندوؤں کے اعتبار سے اس دن سے بچی چونکہ غیر ہو رہی ہے تو باپ اپنا حصہ دیتا ہے، اس کو بہت بڑا بنتا ہے خرچ. ہمارے پاس تو شادی ہونے سے کوئی فرق نہیں پڑتا، باپ کی پوری آمدنی میں اس کا برابر کا حصہ رہتا ہے، کوئی فرق نہیں پڑتا، وہ باپ کی بیٹی ہی ہے. جب بھی باپ کو کمائی آئی، کوئی کمپلیکس بکا، کوئی پلاٹ بکا، جیسا بیٹوں کو دینا چاہیے ویسا بیٹی کو دینا چاہیے جس کی شادی ہو گئی اس کو. ہم لوگ شادی کے موقع پہ تو دیتے ہیں، اس کے بعد زندگی بھر جتنی آمدنیاں آتی رہتی ہیں صرف بیٹوں کو ہی بھرتے رہتے ہیں، بیٹیوں کو نہیں دیتے. یہ ہندوؤں کا تصور ہے. ہمارے پاس باپ کی بیٹی زندگی بھر باپ کی بیٹی رہتی ہے، مرنے تک باپ کی بیٹی رہتی ہے. شوہر چھوڑ دے تو کون سنبھالتا ہے؟ پھر وہی باپ سنبھالتا ہے. تو چونکہ ہندوؤں میں وہ بیٹی اس دن سے غیر ہو جاتی ہے، اس لیے جتنا وہ دے سکتا ہے اس دن دیتا ہے. ہمارے پاس وہ غیر ہوتی نہیں، اس دن آپ کو دینے کی ضرورت ہی نہیں ہے. وہ ایک پہلے سے سیٹ اپ والے گھر میں جا رہی ہے. دیکھو اللہ کے نبی صلی اللہ علیہ وسلم کی چار بیٹیاں تھیں، صرف فاطمہ کے موقع پر، شادی کے موقع پر وہ ایک بستر خریدا گیا، گھڑا خریدا گیا، ضرورت کی چند چیزیں خریدی گئیں. کیوں؟ اس لیے کہ دوسری بیٹیوں کی جو شادی ہوئی تھی وہ پہلے سے ایک سیٹ اپ والے گھر میں گئی تھی، تو حضور نے ایک گھڑا بھی نہیں دیا، ایک پیسہ بھی نہیں دیا. حضرت فاطمہ کی شادی کے وقت کیا ہوا کہ حضرت علی حضور کے سرپرستی میں تھے 10 سال کی عمر سے. حضرت علی حضور ہی کے گھر میں رہتے تھے، جس سے بیٹی کی شادی ہوئی داماد حضور کے ہی گھر میں رہتا تھا. اب بیٹی کی شادی کر رہے ہیں تو اب بھی دونوں کو کہاں گھر میں رکھیں گے، چھوٹے چھوٹے گھر تھے. تو حضور علی کے بھی سرپرست تھے، تو الگ ایک کرایہ، ایک گھر کا انتظام کیا گیا کہ اب شادی ہونے کے بعد بھی اسی گھر میں ماں باپ کے ساتھ کیا گھسے رہیں گے، چھوٹا گھر تھا. تو الگ سے گھر جب اسٹارٹ ہوا تو وہاں چولہے کی ضرورت پڑی، چولہا پہلے سے نہیں تھا، بستر نہیں تھا، تو وہ بھی حضرت علی کے پیسے سے خریدا گیا. حضرت علی نے جو زرا بیچی تھی جا کے مہر میں، تو سرپرست ہونے کے ناطے حضور نے وہ گھر نیا سیٹ کیا، ان کا علی کے پیسے سے کیا، اپنے الگ سے پیسے نہیں دیے کچھ بھی. دوسری بیٹیوں کو اس لیے نہیں دیا گیا، وہ ایک سیٹ گھر میں گئی، پہلے سے جس گھر میں گئی وہاں بستر بھی تھا، وہاں سب تھا. بیٹیوں کو مہر دینے کا تصور سنت ہے جو بول رہے نا، بالکل جھوٹ ہے، غلط ہے، دھوکا ہے، پھیل گئی بات. इसलिए कि हुजूर अगर जहेज देते तो चारों बेटियों को देते थे और सब सहाबा देते थे, बाद में सहाबा में रिवाज रहता था, पूरी बेटियों को नहीं देकर एक बेटी को देना ये तो जुल्म हो गया। अल्लाह के नबी जुल्म कैसे करेंगे? वो जहेज का किस्सा ही नहीं है, वो नया घर हजरत अली की तरफ से सेट करना था, हुजूर ने किया। तो ये जो रोजे अव्वल इतने सारे जहेज के साथ जिंदगी सेट करने का जो तस्वूर आ गया है, उसकी वजह से शादियां देर से हो रही। तो सादगी से बच्चों को सिखाना, भाई तेरी जितनी आमदनी है उतना सफर शुरू करो। तुम बहरहाल ये वक्त पे शादी करना, अब नौजवान बच्चा तो नहीं बोल सकता, कितना बोलेगा, ये मां बाप का काम है, हिम्मत दिलाना, खुद अपनी जिम्मेदारी पे करना, ये मां बाप का काम है, इसके पूरे गुनाहगार मां बाप। हदीस शरीफ में आता है, हजरत इब्ने अब्बास रज़ियल्लाहु अन्हु से फरमाया, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसको अल्लाह औलाद दे, औलाद का हक यह है कि अच्छा नाम रखे और अच्छी तालीम दे, और जब औलाद बालिग हो जाए तो उसका निकाह कर दे। आगे हुजूर ने क्या फरमाया, अगर जल्दी निकाह नहीं किया और कोई गुनाह किया तो उस ये गुनाह सिर्फ बाप पर होगा। फरमाया वो बच्चा जितने भी फोटो देख रहा है फोनों के अंदर, जितने भी गलत मैसेजेस कर रहा है, जितना भी गंदे ख्यालात में रह रहा है, बहुत बड़ा गुनाह है उसका, ये पूरा बाप के खाते में आ रहा है। कितने मुजरिम बन रहे, एक शानदार शादी करने की चक्कर में आप गुनाहों के पहाड़ अपने सर पे ले रहे हैं, बच्चे जितने भी गुनाह कर रहे हैं वो सब बाप के ऊपर आ रहा है। अल्लाह ताला फिक्र नसीब फरमाए, शान शान यहां की शान देख रहे, आखिरत में कितने जलील होंगे, पूरे मां बाप बच्चों के गुनाह पूरे आपके सर पे आ जाएंगे। औलाद गुनाह करने से औलाद को भी होगा, लेकिन शादी देर से करने की वजह से हुजूर फरमा रहे हैं बाप ही पर होगा। फरमा वक्त पे शादी करना ही असल शादी है, आधी जवानी जाने के बाद शादी करना बेकार की शादी है। सिडनी के एक अजीम डॉक्टर गुजरे हैं, वाचन लोहक, तो उन्होंने इंटरव्यू में कहा है कि बालिग होने के बाद जल्दी शादी होनी चाहिए, शादी देर में होती है तो जो सेक्स के हार्मोन्स हैं उनकी तबाही जो कैफियत है नेचुरल, वो खत्म हो चुकी होती है, आहिस्ता आहिस्ता थोड़ों में इजाफा होता है, बाद में वो जवाल की तरफ आ जाती है। शादी वक्त पे होनी चाहिए, बेकार ज्यादा उम्र होने के बाद शादी करने का कोई फायदा नहीं, और जितनी बुरी आदतें हो वो पड़ जाती है, और पहले जो आदत पड़ गई ना, इधर उधर देखने की आदत, ये वो सोचने की आदत, वो शादी के बाद भी नहीं जाती। अब बाद में शादी करने से वो पाकिजगी आ ही नहीं सकती, वक्त पे शादी करने की जरूरत है। तो सब नौजवानों से गुजारिश है कि भाई जल्दी कमाना शुरू करो, थोड़ा मोड़ा तरक्की तो जिंदगी भर करते रहेंगे, जल्दी शादी करने की फिक्र करो, दुनिया के लोगों के गलत रस्म और रिवाज को दिमाग में रखकर अपनी जवानी को नापाक मत करो, अपने दिलो दिमाग को नापाक मत करो, और जो है अपनी आखिरत को तबाह मत करो। और उनसे ज्यादा कुव्वत से मां बाप से कहना है, आप यहां जितने बैठे हुए हैं आपके बच्चे होंगे, आपके भाई के बच्चे होंगे, बहनों के बच्चे होंगे, आप जोर डालिए कि शादियां जहां तक हो सके सादी हों, सादी होंगी तो ही वक्त पे, और फिर शादियां वक्त पर। अब अगर किसी वजह से, तालीम की वजह से, किसी वजह से बालिग तो हो गए लेकिन शादी नहीं कर पा रहे हैं, तो अब ज्यादा तवज्जो देना पड़ेगा ये लड़कों लड़कियों को अपने आप को पाकीजा रखने के लिए, ज्यादा तवज्जो देना पड़ेगा, ऐसे ही ढीला छोड़ देंगे ना तो गुनाहगार हो जाएंगे, बेकार हो जाएंगे, आखिरत तबाह हो जाएगी। अब ज्यादा तवज्जो देने का तरीका है कि पहले तो खाने पे कंट्रोल करना चाहिए, मसालेदार खाने नहीं खाना चाहिए नौजवानों को जब तक शादी ना हो, जवान होने के बाद से शादी होने तक मसालेदार खाने जहां तक हो सके नहीं खाना चाहिए, सादी गिजा होनी चाहिए और कम गिजा लेना चाहिए। हुजूर ने फरमाया रोजे रखो, फइन्नहु लहू विजा, के रोजे तुम्हारी जिनसी जो ताकत है ना उसको कंट्रोल करेंगे। रोजे भी वो कसरत से कई रोजे रखने से असर होता है, दो चार रोजा रखने से और जिनसी ताकत भड़क जाती है। तो अब रोजाना रोजे कहां रखेंगे, कभी कभी रख लीजिए, लेकिन यह कर सकते हैं कि रोजाना आप खाने की मकदार बहुत कम कर दें, जितने भी जवान हैं, जवान हो गए शादी नहीं हो रही, थोड़ा खाएं, सादा खाएं, थोड़ा खाएं, हो सके तो एक वक्त का खाना बंद कर दें, और नहीं बंद कर सकते तो थोड़ा थोड़ा खाएं। अब उल्टा हो रहा है, अब नौजवान नौजवानी में क्या, जब देखो होटलों में घुसे हुए रहते हैं, जब चार दोस्त जमा होते ही चलो होटलों की कोई कमी नहीं है, अब आउटपुट कुछ नहीं है, इनपुट है खाली, खाते जा रहे जोश बढ़ाते जा रहे और निकालने का कोई रास्ता ही नहीं, तो गुनाह नहीं होंगे तो क्या होगा, दिमाग खराब नहीं होगा तो क्या होगा। तो अगर आपके पास इनपुट का रास्ता नहीं है तो आउटपुट का रास्ता नहीं है तो इनपुट भी मत डालो ज्यादा। तो सादा खाना खाना चाहिए, कम खाना खाना चाहिए, और जहन को यकसू रखने के वास्ते ये तवज्जो इल्लाह वाली इबादत करनी चाहिए, बैठ के आराम से बैठ के मुराकबा करना चाहिए, आंख बंद करके दिल में अल्लाह का ध्यान करना। सिखाने वाले आपको सिखा देंगे, ये आप कीजिए इंशाल्लाह आपको सुकून कल्ब मिलेगा, गुनाहों से बचना आसान होगा। जो ये नहीं करेगा वो गंदे ख्यालात से नहीं बच सकता। तो बहरहाल एक मुसलमान के लिए दिलो दिमाग का पाकीजा होना बहुत जरूरी है, और सेहत का भी ताल्लुक है इससे। तो नौजवानों को चाहिए कि जवानी में जल्दी शादी करने की कोशिश करें, और नहीं हो सक रही है तो फिर अपने आप को पुरसुकून रखने के लिए पूरी तवज्जो दें। पुरसुकून रखेंगे तो इंशाल्लाह तालीम में भी तरक्की होगी और सलाहियतों में भी तरक्की होगी। अल्लाह तबारक व तआला मुझे और आप सबको अल्लाह के अहकाम को दिलो जान से कबूल करने और माहौल के रिवाज को अपने पैर के ठोकरों पर उड़ाने की तौफीक अता फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाह।